यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। बाँके जिल्लाका विभिन्न पालिकामा हात्तीपाइले रोगका संक्रमित भेटिएपछि आम औषधि सेवन कार्यक्रम शुरू गर्ने तयारी। म्याग्दीमा हालसम्म 139 झोलुङ्गे पुल निर्माण सम्पन्न। र निम्न एवं मध्यम आय भएका देशहरूमा विश्व स्वास्थ्य संगठनले बाल क्यान्सरको औषधि निशुल्क प्रदान गर्ने।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको पहिलो र दोस्रो बैठकमा सांसदहरूले समसामयिक राजनीति, विकास निर्माण र पूर्वाधार विकासका विषयमा सदन मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजै 15 मिनट स्थगित भई पुनः बसेको बैठकमा सांसदहरूले बाढ़ी पहिरोबाट क्षति पुगेका सड़क तथा अन्य विकास पूर्वाधारहरूको पुनर्निर्माणलाई जोड़ दिनुपर्ने, किसानलाई सहज रूपमा कृषि मल उपलब्ध गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, काठमाण्डु उपत्यकाभित्रका कवाड़ी व्यवसायलाई कानून अनुसार व्यवस्थित गर्नुपर्ने लगायतका माग गर्नुभयो। यसअघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सदन नियम विपरीत चलेको भन्दै अवरोध गरेपछि 15 मिनटका लागि बैठक स्थगित भएको थियो। बैठकमा नेपाली कंग्रेसका सांसद रामहरि खतिवड़ाले बोल्न समय दिएको प्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेको हो। आकस्मिक र शून्य समय सकिएपछि सत्तापक्षका सांसद खतिवड़ाले कुन समयमा बोल्नु भएको हो भनी प्रश्न गर्दै रासोपा र माओवादी केन्द्रका सांसदहरूले खतिवड़ाले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो। उपसभामुख इन्दिरा राणा मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवड़ालाई बोल्न दिइएको स्पष्टीकरण दिनुभए पनि माओवादी केन्द्र र रासोपाका सांसदहरूले उभिएर अवरोध गरिरहनुभयो। त्यसपछि बैठक समय माग गरी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद नियमावली अनुसार नचलेको भन्दै कुन नियमावली अनुसार सांसद खतिवड़ालाई बोल्न दिएको हो भनी जवाफ माग्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको आरोप लगाउनुभयो। विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर भ्रष्टाचार विधेयक पारित गर्ने गरी कार्यतालिका बनाइएको तर सरकारले समय छैन भनेर सूची हटायो भनेर जानकारी आएको भन्दै जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो भनी प्रश्न गर्नुभयो। माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे बोले पश्चात नियम आपत्ति गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यसूचीमा के रहने नरहने भन्ने विषयमा सरकारले थप्न र हटाउन सक्ने बताउनुभयो। एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन तलबाट सांसदलाई के लाग्यो भनेर चल्ने नभई सभामुखले चलाउने बताउनुभयो। त्यस लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सबै नियम र समयअनुसार बोल्नुपर्ने तर दुई तिहाईको धाक देखाउँदै सरकार पक्षले जतिखेर मन लाग्यो त्यतिखेर पेलान गर्न पाइन्छ भनी प्रश्न गर्नुभयो। उहाँले कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएको विषयमा संसद कसरी चलाउने भन्ने विषयमा सभामुख आफैले चलाउने हो कि सरकारले सिकाउने भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न उद्योग वाणिज्य प्रवर्धन सम्वाद परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको साझेदारीको ढाँचामा जान तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले ऐन कानून सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने र आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो। उहाँले भन्सार राजस्वमा अनियमितता भएको पाइएमा निर्ममतापूर्वक कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो। बैठकमा परिषदका सदस्यहरूले सार्वजनिक निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग वृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरूको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा सुझाव दिनुभएको थियो। यस्तै बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरू, अध्यादेश मार्फत 29 कानूनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरू, स्टार्टअप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो। बैठकले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषदलाई सुझाव दिन, उत्पादन, पूर्वाधार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद अन्तर्गतका समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ 22 गतेदेखि शुरू भएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत 10 लाख भन्दा बढ़ी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खोप लगाउन अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैर सरकारी सबै निकायलाई धन्यवाद दिनुहुँदै आगामी फागुन 6 गतेसम्म चल्ने अभियानमा अझै सहभागी हुन सामाजिक सञ्जाल मार्फत आग्रह गर्नुभएको छ। सरकारले सिमेन्टको मूल्य वृद्धिका सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा 6 सदस्यीय अध्ययन समिति बनाइएको जानकारी गराउनुभयो। समितिले सिमेन्ट उत्पादन र लागतको तुलनात्मक अध्ययन गरी प्रतिवेदन बुझाउन 3 हप्ताको समय दिइएको मन्त्री भण्डारीले जानकारी गराउनुभयो। सरकारी तवरबाट संचालित हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले सिमेन्ट समेत घाटामा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री भण्डारीले सरकारले उद्योगहरूलाई प्रवर्धन गर्ने नीति लिने स्पष्ट पार्नुभयो। बैठकमा सांसदहरूले सरकारी सिमेन्ट उद्योगहरूबाट उत्पादन वृद्धि गरिनुपर्ने, निजी सिमेन्ट उद्योगलाई पनि निश्चित मापदण्डका आधारमा उत्पादन र बिक्री गर्ने गरी स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। विद्युत महसूल नतिर्ने सिमेन्ट उद्योगहरूलाई कार्यवाही गरिनुपर्ने, सिमेन्ट उद्योगहरूमा नियमित अनुगमन हुनुपर्ने भन्दै सांसदहरूले सिमेन्ट लगायतका उपभोग्य सामानका मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले वन्य जन्तु मैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधान सम्बन्धमा प्राप्त सुझावमाथि छलफलका क्रममा उहाँहरूले वन्य जन्तुको सुरक्षाका लागि वन्य जन्तु मैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले संरक्षण क्षेत्रभित्र वन्य जन्तु मैत्री पूर्वाधार निर्माण सम्बन्धी नीति कड़ाईका साथ लागू गर्नुपर्ने, निकुञ्ज क्षेत्रभित्र वन्य जन्तु आवत जावतलाई सहज बनाउन अण्डरपास र ओभरपासका लागि पूर्वाधार निर्माण गर्नुपर्ने र निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। समितिका सभापति माया प्रसाद शर्माले विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने नीतिगत व्यवस्था लागू गर्न नहुने र आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो। म्याग्दीमा 139 झोलुङ्गे पुल निर्माण गरिएका छन्। गैर सरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा गाउँ बस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान सजिलो बनाउन 139 झोलुङ्गे पुल निर्माण गरिएको हो। दुर्गम तथा विकट बस्तीलाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयको घण्टौ लगाएर यात्रा गर्नुपर्ने बाध्यता हटेको तथा यात्रा अवधि छोटिएको संस्थाका अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो। अहिलेसम्म गण्डकी प्रदेशमा 2264 झोलुङ्गे पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। संघीय सरकारले 120 मीटर भन्दा लामा झोलुङ्गे पुल र 100 भन्दा कम दूरीका झोलुङ्गे पुल प्रदेश तथा स्थानीय तहले बनाउँदै आएको विभागका महानिर्देशक भरत प्रसाद अर्यालले बताउनुभयो। पन्ध्रौं पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दूरीमा झोलुङ्गे पुल बनाउनु पर्ने उल्लेख भए अनुसार सरकारले पहाड़ी जिल्लामा तर्नलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिँदै आएको हो। गुल्मी जिल्लाका विभिन्न स्थानमा निर्माण भएका झोलुङ्गे पुलहरूका कारण स्थानीयको दैनिकी सहज भएको छ। झोलुङ्गे पुल निर्माण भएपछि एकातिर स्थानीयलाई वारिपारी आवत जावतका साथै घाँस दाउरा गर्न सहज भएको छ भने यसबाट आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको छ। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
केही दिन अघि मात्रै निर्माण सम्पन्न भएको मालिका गाउँपालिका पाँचको छापाहेले लाकुरीलाई वडा नम्बर दुई चुत्र बोट जोड्ने गरी जिल्लामै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै वारिपारी गर्ने दुई घण्टाको दूरी केही मिनट भरमै पुग्न सकिने भएको छ। पुलको 375 मिटर लम्बाइ रहेको छ। त्यस्तै जिल्लाको धुरकोट गाउँपालिकामा रहेको पर्यटकीय स्थल विचित्र गुफा पुग्ने स्थानमा धुरकोट गाउँपालिका वडा नम्बर पाँच र इस्मा गाउँपालिका वडा नम्बर छ जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ। यो पुलले पैदल यात्रीको वारिपारी आउजाउ गर्ने गरी दूरी कम गरेको छ। लामो र अग्लो स्थानमा बनेको झोलुङ्गे पुलले विचित्र गुफा पुग्ने पर्यटक बढाउने स्थानीयको भनाइ छ।
हामीलाई त यहाँ धेरै कुरामा सहज भयो। पहिला अब तलबाट घुमेर माथि जानु पर्थ्यो, अहिले यहाँबाट सिधै पारी गइराखौँ, घाँस दाउरा गर्न सहज भइराख यहाँको बासिन्दाहरूलाई।
जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर दुई उदिन ढुङ्गा र वडा नम्बर सात लसुने डाँडा जोड्ने नमूना झोलुङ्गे पुल निर्माण भएको छ। दुईवटा ओडाका स्थानीयलाई वारिपारी आउजाउ गर्न पैदल यात्रा गर्दा घुमौरो बाटो हिँड्नुपर्ने बाध्यता रहेका नागरिकको बढी समय लाग्ने बाटो दुई मिनटमै पुग्दा स्थानीय खुसी भएका छन्।
फेरो घुम्न भन्दा चाँडै घुमिन्छ, एकदम राम्रो भयो।
दुई घण्टा हिँडाइको बाटो फरक परेको छ, धेरै सहज। भिरमा चाहिँ यस्तो पुल देख्दाखेरि रमणीय लाग्छ।
तम्घास बजारको उदिन ढुङ्गाबाट साखिने डाँडा पुग्ने 357 मिटर लामो पुल नेपाल सरकार शहरी विकास मन्त्रालय एक्सपेन्सन ब्रिज डिभिजन मार्फत निर्माण भएको हो। त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर सात र वडा नम्बर नौ जोड्न पनि नमूना झोलुङ्गे पुल निर्माण भएको छ। स्थानीयलाई वारिपारी गर्दा अहिले केही मिनटमै बाटो छोटिएको छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भत्काउने खेलमा आफूहरू नरहेको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वर्तमान दुई तिहाईको गठबन्धन सरकारलाई भत्काएर आफ्नो नेतृत्वमा सरकार बनाउने बारे सोच्दै नसोचेको बताउनुभयो। प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर भन्दा पनि भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै जनजीविका र जनसरोकारका विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओसका लागि गैर आवासीय राजदूत नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले ओलीलाई आज गैर आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीले समुदायमा आधारित समाजवादलाई अहिले मुख्य कार्यदिशा बनाएको बताउनु भएको छ। उहाँले पार्टीले जितेका स्थानीय तहमा कार्यदिशा अनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न निर्देशन दिनुभयो। माओवादी केन्द्रको ध्यान हाल सरकारतिर नरहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले गलत कार्य भनेर हेरेर नबस्ने स्पष्ट पार्नुभयो। नेपाल भ्रष्टाचार हुने मुलुकको 107 स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ। ट्रान्सपरेन्सीले आज सार्वजनिक गरेको 180 देश सम्मिलित भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालले 100 अंकमा 34 अंक प्राप्त गरेको छ। नतिजाले भ्रष्टाचार विरूद्ध नेपालमा प्रभावकारी काम कार्यवाही अगाडि बढ़ाउन आवश्यक देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्माले बताउनुभयो। विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो र भन्दा बढ़ी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ। डेनमार्क विगत 7 वर्षदेखि लगातार 90 अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ। साउथ सुडान 8 अंक प्राप्त गरी यस वर्ष सबैभन्दा बढ़ी भ्रष्टाचार हुने मुलुकमा परेको छ। यसैगरी दक्षिण एसियाली मुलुकहरूमा भूटानले 72 अंक, भारतले 38 अंक, मालदिवसले 38, नेपालले 34, श्रीलंकाले 32, पाकिस्तानले 27 अंक, बंगलादेशले 23 र अफगानिस्तानले 17 अंक प्राप्त गरेका छन्। छिमेकी चीनले 43 अंक प्राप्त गरेको ट्रान्सपरेन्सीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बाँके जिल्लाका विभिन्न पालिकामा हात्ती पाइले रोगका संक्रमित भेटिएका छन्। नेपालगंज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरेनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर चारमा संक्रमित भेटिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताउनुभयो। नेपालमा अब बाँके जिल्लामा मात्र औषधि खुवाउनु पर्ने अवस्था भएका कारण 14 पटक आम औषधि सेवन कार्यक्रम शुरू गर्न लागिएको उहाँको भनाइ छ। पछिल्लो समय देशका विभिन्न स्थानमा भएको आगलागी तथा वन डढेलोका कारण ठूलो क्षति पुगेको छ। वन डढेलो न्यूनीकरणका लागि जुम्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिनुका साथै सुरक्षा निकाय, गैर सरकारी संस्था लगायत सबै संयन्त्र तयारी अवस्थामा राखिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लामा केही साता यता वन डण्डेलो तथा आगलागीका घटना बढेपछि करोड़ौंको क्षति भएको छ। मानवीय क्षति नभए पनि आगलागीले वन क्षेत्र सखाप गरेको छ भने घरहरू पूर्ण रूपमा जल्दा स्थानीय घरबार विहीन भएका छन्। आगलागी तथा डण्डेलोका घटनाहरू बढ्ने भएकाले जनचेतना अभिवृद्धिसँगै पूर्व तयारीलाई मजबूत बनाउनु पर्ने चन्द्रनाथ नगरपालिका चारका स्थानीय देवी प्रसाद सिमखडा बताउनुहुन्छ।
सरकारले पनि जनचेतना अलिक बढी गाउँ गाउँमा गएर बस्ती बस्तीमा गरिदिएको भए धेरै उचित हुने थियो।
21 गते भएको भीषण आग लागेपछि जुम्ला चन्द्रनाथ नगरपालिका 3 स्थित सिमखडा गाउँका आगलागी पीड़ित घरबार विहीन भएका छन्। उनीहरूले उचित राहत नपाएकाले त्यस्तो विपद आइपरेको खण्डमा तत्काल आवश्यक राहत दिनका लागि विपद कोषको व्यवस्थापन गर्नुपर्ने बताउँदै पुनः स्थानीय सिमखडा
राहत कोषको लागि अगाडि नै एउटा व्यवस्थापन गर्नु पर्थ्यो, क्षति भइसकेपछि भएर भएन।
जुम्लामा माघ 21 गते चन्द्रनाथ 3 सिमखडा गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रूपमा जल्दा करिब 2 करोड़को क्षति भएको छ। त्यस्तै तातापानी गाउँपालिकाको नियापानी चन्दना 10 र 4 को वनमा भीषण आगलागी भएपछि वन सखा भएको छ। सिंजाको डिंगरा गाउँमा पनि आगलागी भएको छ। वन डढेलो र आगलागीको जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारीलाई मजबूत बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर साईले बताउनुभयो।
एउटा चाहिँ व्यक्तिको घरहरू बजारहरूमा लाग्न सक्ने आगो नियन्त्रण कसरी गर्ने भन्ने हिसाबले तयारी गरेका छौँ। अर्को वन डढेलोको सन्दर्भमा चाहिँ कसरी गर्ने भन्ने हिसाबले मुख्य गरेर जनचेतनाका कुराहरूलाई चाहिँ प्राथमिकता दिएका छौँ। अर्को हामीले सकभर चाहिँ आगलागी हुनै नदिने र भइसकेपछि चाहिँ जनधनको क्षति न्यून हुने गरी सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखेका छौँ इक्विपमेन्ट सहित।
सुक्खा समयमा मानवीय गतिविधिले वन तथा गाउँघरमा आगलागीका घटना बढ्ने भएकाले जनचेतना अभिवृद्धिसँगै आगो नियन्त्रण तथा पीड़ितको राहत उद्धारमा ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
कैलालीको घोडाघुडी नगरपालिकामा विपन्न परिवारका लागि 12 सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन्। पालिकाभित्रका सबै ओडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना अनुसार ओडा नम्बर 4 सिमथरीमा 6 र ओडा नम्बर 9 गोदनीमा 6 आवास निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख खड़क बहादुर रावतले बताउनुभयो। हेबिटेट फर ह्युम्यानिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागतमा साझेदारीमा घोडाघोडी नगरपालिकाले सुरक्षित आवास निर्माण गरिएको उहाँले बताउनुभयो। रसुवा जिल्लाको गोसाईकुण्ड लगायत उच्च हिमाली क्षेत्र स्थित जमेका ताल तलैयामाथि नहिड्न ध्यान आकर्षण गरिएको छ। पानी जमेको मौका छोपी पवित्र ताल तलैयामाथि सर्वसाधारण हिँड्ने क्रम बढ़न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाईकुण्ड लगायतका ताल तलैयामाथि नहिड्न सर्वसाधारणको ध्यान आकर्षण गरिएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताउनुभयो। विशेष गरी मंगिर पुष र माघ महिनामा गोसाईकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्ने क्रम बढ़न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ। स्थलगत पैदल यात्रा तथा हेलिकप्टरबाट गोसाईकुण्ड क्षेत्र पुग्ने अधिकांश भक्तजन जमेको पानीमाथि हिँडी नाचेर फोटो खिच्न थालेपछि धार्मिक आस्था जोगाउन र सम्भावित दुर्घटनाबाट बचाउन सर्वसाधारणको ध्यान आकर्षण गरिएको स्थानीयको भनाई छ। समुद्र सतहदेखि 14,100 फीटको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाईकुण्डमा स्नान तथा पूजा आजाका लागि 12 भक्तजन पुग्ने गर्दछन्। काठमाण्डुको कमल पोखरी स्थित एक खाजा घरमा गत साता ग्यास चुहिएर भएको आगलागीमा परिघाइते भएका 11 कामदार मध्ये 2 मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडाका 18 रविन राई र उदयपुरका 25 भीम बहादुर घले रहेका जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता अपिल राज बोहराले जानकारी दिनुभयो। अन्य घाइतेको किर्तिपुर स्थित वन अस्पतालमा उपचार भइरहेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जीवन दर बढ़ाउने प्रयासमा निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौं बालबालिकाका लागि निशुल्क क्यान्सर औषधि प्रदान गर्ने भएको छ। संगठनका अनुसार पहिलो औषधिहरू मंगोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पायलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ। यी छ देशका कम्तीमा 30 अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब 5,000 बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको संयुक्त राष्ट्र संघले जनाएको छ। डब्ल्यूएचओका अनुसार न्यून तथा मध्य आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्राय 30% भन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब 80% छ। आगामी 5-7 वर्षमा 50 देशका करिब 1,20,000 बालबालिकालाई औषधि उपलब्ध गराउने डब्ल्यूएचओले लक्ष्य राखेको छ। उत्तर कोरियाले रूसलाई 200 लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ। उत्तर कोरियाले मस्कोलाई करिब 11,000 सैनिक क्षेप्यास्त्र, 200 थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोला बारू दिएका मन्त्रालयका एक अधिकारीले बताएका छन्। सियोल, किव र वाशिङटनले उत्तर कोरियाले गत वर्ष युक्रेन विरूद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रूसमा 10,000 भन्दा बढ़ी सैनिक पठाएको बताएका थिए। युक्रेनले पहिले नै कुर्स्कमा केही उत्तर कोरियाली सैनिक पक्राउ गरेको वा मारिएको बताएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपूछको फुटेज पनि सार्वजनिक गर्नुभएको छ। मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगंज 12 भारतबाट पाइपलाइन मार्फत आयात गरिएको पेट्रोल र मट्टीतेल वितरण शुरू गरेको छ। यसअघि आयल निगमले पाइपलाइन मार्फत डिजेल मात्रै वितरण गर्दै आएको थियो। पाइपलाइन विस्तार र आधुनिक भण्डारण कक्षको निर्माण सम्पन्न भएसँगै पेट्रोल र मट्टीतेल आयातको सफल परीक्षणपछि रक्सोल अमलेखगंज पेट्रोलियम पाइपलाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण शुरू गरिएको निगमको अमलेखगंज स्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो। सप्तरीको सुरुङ्गा नगरपालिका 3 स्थित लक्ष्मी नगरमा बिग इन्स पदम नगर औद्योगिक ग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेको अगुवाईमा 2 वर्षभित्र 4 अर्ब लागतमा 14 बिघा क्षेत्रफलमा 6 उद्योगको निर्माण हुने भएको हो। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले सोमबार बिग इन्स पदम नगरको शिलान्यास गर्नुहुँदै यसले देशको औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। बिग इन्स पदम नगरका संचालक स्थानीयवासी न्यौपानेले आफ्नै जन्मभूमिको माटो सुहाउँदा 6 उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो। उक्त औद्योगिक ग्राममा आँप, फर्सी, कटहर, तरबुजा लगायत फलफूलको जुस प्याकेट बनाउन पल्प उद्योग, कोल्ड स्टोरेज लगायतका उद्योगहरूको स्थापना गरिने बताउनुभयो। गण्डकी प्रदेशको उच्च पहाड़ी क्षेत्रमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार हुँदै गएको छ। बिरूवा रोपेको छोटो समयमा फल दिने र राम्रो फल लाग्ने भएकोले मुस्ताङ, मनाङ, गोर्खा जस्ता हिमाली र उच्च पहाड़ी भेगका किसानहरू उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आकर्षित भएका हुन्। 1,477 रोपनी क्षेत्रफलमा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैंचा विस्तारमा किसानलाई सघाउँदै आएको छ। बागलुङको ढोरपाटन, गोर्खाको चुम्नुबुरी, म्याग्दीको गुर्जा लगायतका ठाउँमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गरिएको प्रदेश मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो। मन्त्रालयले स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजना र मुख्य रूपमा मुस्ताङ र मनाङलाई केन्द्रित गरी सञ्चालन गरिएको जनाएको छ। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग कच्चा पदार्थको अभावमा पूर्ण रूपले बन्द भएको छ। गत मंगसिर 19 गतेदेखि उद्योग पूर्ण रूपमा बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश शाहले जानकारी दिनुभयो। उद्योगसँग कच्चा पदार्थ किन्ने रकम नहुँदा उद्योग पूर्ण बन्द गर्नु परेको र उद्योगले भुक्तानी गर्नुपर्ने दायित्व झण्डै 1.5 अर्ब रूपियाँ पुगेको महाप्रबन्धक शाहले उल्लेख गर्नुभयो।
अब खेल समाचार अझै बमबाट।
सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै ब्ल्याक बुल्स एएफसी उज्बेकिस्तान आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। कास्कीको पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा ब्ल्याक बुल्सलाई 3-0 पराजित गर्दै नर्थ युनाइटेडले अन्तिम 4 स्थान बनाएको हो। नर्थ युनाइटेडले अब फाइनल प्रवेश गर्न 3 स्टारसँग खेल्नेछ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही फेब्रुअरी 17 26 गतेसम्म हुने 4 दिस सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको तयारी पूरा भएको छ। मंगलबार सोल्टीमोड स्थित होटल क्राउन इम्पेरियलमा आयोजित पत्रकार सम्मेलनमा इन्फाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो। पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीप आयोजना गर्न लागेको इन्फाले टिकटिङ राइट 1,35,00,000 र ब्रोडकास्टिङ राइट 66,00,000 बिक्री गरेको छ। छुट्टा छुट्टै टेन्डर मार्फत बिक्री गरेको राइट अनुरूप इन्फाले प्रतियोगिताको टेलिभिजन ब्रोडकास्टिङ मार्केटिङ टिकटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रणालीलाई दिइसकेको छ। मंगलबार मात्र इन्फाले टिकटिङ पार्टनरको रूपमा अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीलाई भित्राएको छ। प्रतियोगिताको टिकट दर साधारण प्याराफिट तर्फ 500 रुपियाँ र भीआईपी तर्फ 1,000 रुपियाँ तोकिएको छ। त्यस्तै इन्फाले सहभागी टोली शुक्रबारसम्म काठमाडौँ आइपुग्ने बताएको छ। एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता राजधानीको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ। फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान म्यानमार र लेबनानको सहभागिता रहनेछ। फ्रेन्च क्लब र संकटा क्लबले एन्फा यु 16 युथ लीगमा मंगलबार गोलरहित बराबरी खेलेका छन्। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। यो नतिजासँगै फ्रेन्चले 13 खेलमा 24 अङ्क जोडेको छ। संकटाको समान खेलमा 22 अङ्क छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानी पख तराईका भूभागहरूमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 21.2 डिग्री सेल्सियस, न्यूनतम 8.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 6.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 6.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। बाँके जिल्लाका विभिन्न पालिकामा हात्तीपाइले रोगका संक्रमित भेटिएपछि आम औषधि सेवन कार्यक्रम शुरू गर्ने तयारी। म्याग्दीमा हालसम्म 139 झोलुङ्गे पुल निर्माण र निम्न एवं मध्यम आय भएका देशहरूमा विश्व स्वास्थ्य संगठनले बाल क्यान्सरको औषधि निशुल्क प्रदान गर्ने। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।